यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। काठमाडौँ उपत्यकामा 431 सहित हिजो थप 1201 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 14 जनाको मृत्यु, 852 जना संक्रमण मुक्त। कोरोना भाइरसबाट बस्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको भनाई। लुम्बिनी गुरू योजनाको बाँकी काम 2.5 वर्षभित्र पूरा गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रतिबद्धता। मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने काठमाडौँ उपत्यकाका 5 उद्योगलाई औषधि व्यवस्था विभागद्वारा कार्यवाही। र अमेरिकाको पश्चिमी राज्यहरूमा सल्किएको डडेलोका कारण हालसम्म 25 जनाको मृत्यु, दर्जनौं बेपत्ता। समाचार अब विस्तारमा। कोरोना भाइरसको संक्रमणका कारण हिजो 14 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमणका कारण 11 पुरूष र 3 महिला सहित हिजो थप 14 जनाको मृत्यु भएको जानकारी दिनुभएको हो। यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 336 पुगेको छ। संक्रमणबाट काठमाडौँका 3 जना, भक्तपुरका र रूपन्देहीका 2-2 जना, सुनसरी, पर्सा, चितौन, तनहुँ, स्याङ्जा, गोर्खा र कास्की जिल्लाका 1-1 जनाको मृत्यु भएको डाक्टर गौतमले बताउनुभयो। त्यस्तै हिजो काठमाडौँ उपत्यकामा 431 जना सहित देशभर थप 1201 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा 10,176 जनामा पीसीआर परीक्षण गर्दा 785 पुरूष र 416 महिलामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। यो सँगै हालसम्म संक्रमित हुनेको कुल संख्या 53,120 पुगेको छ। यस्तै हिजो 852 जना संक्रमण मुक्त भएका छन्। हालसम्म संक्रमण मुक्त हुनेको संख्या 37,524 जना पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर 70.6% रहेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितहरूको संख्या 15,260 जना रहेको छ भने देशभर संस्थागत आइसोलेसनमा 9,107 र होम आइसोलेसनमा 6,153 जना रहेका छन्। यस्तै संक्रमितहरू मध्ये 160 आईसीयूमा र 24 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले जानकारी दिनुभयो। हालसम्म 500 भन्दा बढ़ी संक्रमित उपचारमा रहेका जिल्लाहरूमा काठमाडौँ, ललितपुर, चितौन, सुनसरी, सर्लाही र रूपन्देही रहेको पनि उहाँले बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट बस्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयमा कार्यरत कोरोना भाइरस संक्रमित कर्मचारी मध्ये कोरोनाको उपचारपछि निको भई फर्किएकासँग हिजो अन्तर्क्रिया गर्नुहुँदै मन्त्री ढकालले कोरोनाबाट बस्नका लागि उच्च मनोबलको खाँचो रहेकाले कोही पनि आतंकित हुन नहुने बताउनुभयो। मन्त्री ढकालले कोरोना संक्रमितप्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने भन्नुहुँदै कोरोनाबाट निको भएका कर्मचारीको वास्तविक अनुभव बाहिर आउनुपर्नेमा पनि जोड़ दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण विरूद्ध सम्पूर्ण नेपाली एकजुट हुनुपर्ने बताउनु भएको छ। नेपाली कांग्रेसको COVID-19 अनुगमन समितिले हिजो आयोजना गरेको भर्चुअल बैठकमा सभापति देउवाले सरसफाईमा ध्यान दिन, नियमित रूपमा हात धुन, सामाजिक दूरी कायम गर्न र मास्क लगाएर मात्र घरबाट निस्कन आग्रह गर्नुभयो। सभापति देउवाले जनचेतना अभियान अगाडि बढ़ाउन कांग्रेस कार्यकर्तालाई निर्देशन दिनुहुँदै भारतबाट फर्कनेहरूलाई राम्रो क्वारेन्टीन बनाएर राख्न सरकारसँग आग्रह पनि गर्नुभयो। औषधि व्यवस्था विभागले मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने 5 उद्योगलाई कार्यवाही गरेको छ। मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल रसायन प्रयोग गरेर सेनिटाइजर उत्पादन गरेपछि काठमाडौँका 4 र भक्तपुरका 1 गरी 5 उद्योगलाई क्षतिपूर्ति सहितको जरिवाना र बन्द गर्ने प्रक्रिया अघि बढ़ाइएको औषधि विभागले जनाएको छ। काठमाडौँको हाइजिङ सोप एण्ड केमिकलले उत्पादन गर्ने इन्स्टेन्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, आधार केमिकल एण्ड फूड इण्डस्ट्रीले उत्पादन गर्ने एडभान्स ह्याण्ड सेनिटाइजर, सर्च केम हर्बल प्रोडक्टले उत्पादन गर्ने इन्स्टेन्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गर्ने सूर्यमुखी ह्याण्ड सेनिटाइजर तथा भक्तपुरका नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने इन्स्टेन्ट ह्याण्ड सेनिटाइजरमा विषाक्त मिथानोल रहेको पाइएको विभागका महानिर्देशक नारायण प्रसाद ढकालले बताउनुभयो। मुलुकका विभिन्न कारागारका 231 कैदीबन्दीमा COVID-19 संक्रमण देखिएको छ। कुल 800 भन्दा बढ़ी कैदीमा गरिएको परीक्षणमा 231 जना कैदीबन्दीमा कोरोना संक्रमण देखिएको हो। कारागार व्यवस्थापन विभागका अनुसार संक्रमित मध्ये 86 जना निको भएर घर फर्किएको र 137 जना उपचाररत रहेका छन्। हिजोसम्म देशभरका 71 मध्ये 11 कारागारमा संक्रमण देखिएको छ। कारागारमा कोरोना बढ़न थालेपछि केही दिन अघि एक रिटमा सर्वोच्च अदालतले कैदीबन्दीको स्वास्थ्य उपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानून अनुसार कैद छुट दिन आदेश दिएको छ। बंगलादेशले कोविड 19 संक्रमण भएका व्यक्तिको उपचारमा प्रयोग हुने रेमडेसिविर नामक औषधि सहयोग स्वरूप नेपाललाई उपलब्ध गराएको छ। नेपाली सेनाको स्काई ट्रक मार्फत हिजो 5,000 थान रेमडेसिविर औषधि स्वदेश ल्याइएको नेपाली सेनाका प्रवक्ता सन्तोष बल्ल पौडेलले जानकारी दिनुभयो। सहायक रथी आशिष नरसिंह राणाको नेतृत्वमा गएको 5 सदस्यीय टोलीले ल्याएको उक्त औषधि आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको पनि नेपाली सेनाले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। लगातारको वर्षाले सिन्धुपाल्चोक जिल्लाको 12 विषय नगरपालिका वडा नम्बर 7 घुमथाङको नाग पूजेमा गैराती खसेको पहिरोले कम्तीमा 8 घर र भीरखर्कमा कम्तीमा 10 घर पुरिएको छ। त्यहाँबाट विस्तृत विवरण आउन भने बाँकी नै छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने बताउनु भएको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल निर्माणको हिजो स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री भट्टराईले कोरोना संक्रमणका बावजूद विमानस्थलको निर्माण निरन्तर भइरहेको बताउनुभयो। मन्त्री भट्टराईले कोरोना संक्रमणका कारण साधन स्रोत एवं जनशक्ति अभाव हुन नदिन सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याउनुभयो। उहाँले निर्धारित लक्ष्य अनुसार नै सन् 2021 भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर संचालनमा आई अन्तर्राष्ट्रिय उडान शुरू हुने विश्वास पनि व्यक्त गर्नुभयो। त्यस अवसरमा सांसद भट्टराईले पोखरा लगायत मुलुककै समृद्धिमा महत्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन काम समयमा सम्पन्न गर्न आफ्ना तर्फबाट सक्रिय सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। करिब 20 वर्षपछि बाजुराबाट धनगढ़ीसम्मको हवाई सेवा शुरू भएको छ। साप्ताहिक उडान भर्ने गरी हिजोदेखि समिट इयरले उडान शुरू गरेसँगै लामो समयपछि बाजुरा सुदूरपश्चिमको प्रदेश राजधानी धनगढ़ीसँग सीधा हवाई सेवामा जोड़िएको हो। समिट इयरले हिजो बाजुराको कोल्टीदेखि धनगढ़ी र धनगढ़ीदेखि कोल्टीका लागि उडान भरेको नागरिक उड्डयन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले जानकारी दिनुभयो। भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान श्रीमती र छोरासहित तीनैजना घरमै मृत भेटिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर भक्तपुरले अनुसन्धान थालेका छन्। भक्तपुरको मध्यपुर थिमी नगरपालिका 9 निको सेरामा उनीहरू शुक्रबार शंकास्पद अवस्थामा मृत फेला परेका थिए। भक्तपुर प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले शव पोस्टमार्टमका लागि पठाइएकाले घटनाको कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै यकिन हुने बताउनुभयो। चितवनको सिंहनाथगढ शक्तिखोरमा करेन्ट लागेर 2 सैनिकको मृत्यु भएको छ। कालिका नगरपालिका 8 शक्तिखोर स्थित सिंहनाथगढमा कार्यरत सुबेदार राजुबाबु श्रेष्ठ र सिपाही साजन कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो। गढ परिसरमा रहेको रूखको हाँगा काट्ने क्रममा उनीहरूलाई करेन्ट लागेकोमा श्रेष्ठको उपचारका लागि अस्पताल लैजाँदै गर्दा र कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। म्याग्दीमा गत वैशाख यता 50 जना डेंगूका बिरामी भेटिएको बेनी अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यस वर्ष जिल्लाका धवलागिरी गाउँपालिका बाहेकका 5 स्थानीय तहमा डेंगूका बिरामी भेटिएका छन्। यही भदौ 11 गतेपछि जिल्लामा 11 जनामा डेंगू संक्रमण भेटिएको पनि अस्पतालले जनाएको छ। अस्पतालको तथ्याङ्क अनुसार हालसम्म मालिका, रघुगंगा, मंगला र अन्नपूर्ण गाउँपालिका तथा बेनी नगरपालिकामा डेंगूको संक्रमण अत्याधिक देखिएको छ। जिल्लाको उच्च पहाड़ी क्षेत्रमा समेत लामखुट्टेको टोकाईबाट हुने डेंगू संक्रमणको समस्या देखिएपछि बिरामीको नमूना संकलन गरेर थप परीक्षणका लागि काठमाडौँ पठाइएकोमा डेंगू नै पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अनलाइन शिक्षण सिकाइलाई व्यवस्थित बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। 54 अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय बाल दिवसको अवसर पारेर नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति संस्थागत विद्यालय विभागले हिजो आयोजना गरेको भर्चुअल कार्यक्रममा मन्त्री गुरूङले कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको असरबाट निराश नहुन शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई आग्रह गर्नुभयो। मन्त्री गुरूङले इन्टरनेटको दुरूपयोगबाट बालबालिकाहरू डिजिटल दुर्व्यसनीमा फस्न सक्ने सम्भावना भएकाले त्यसतर्फ सचेत रहन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा 36 मेगावाटको अप्पर बलेफी जलविद्युत आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको छ। आयोजनाको 4,500 मिटर सुरुङ निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ। यस्तै वडा नम्बर 2 वैकुण्ठेमा निर्माण गरिएको विद्युत गृहको काम समेत सम्पन्न भएको छ। विभिन्न प्राकृतिक विपद र COVID-19 महामारीका कारण निर्धारित समयभन्दा केही पछि धकिलिएको आयोजनाबाट आगामी माघसम्म विद्युत उत्पादन गरिने आयोजनाका कार्यकारी अध्यक्ष उमेश कसजुले जानकारी दिनुभयो। बागमती सफाई महाअभियानको 383 हप्तामा गुहेश्वरी मन्दिर अगाडिको नदी किनारमा हिजो सफाई गरिएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम रहँदा पनि भौतिक दूरी कायम गरी करिब 60 जना अभियान कर्मीको सक्रियतामा सफाई अभियानलाई निरन्तरता दिइएको हो। सफाईमा पूर्व मुख्य सचिव एवं सफाई अभियान कर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख नवराज प्याकुरेल लगायत अभियान कर्मीको सक्रियता रहेको संचालक सदस्य माला खरेलले जानकारी दिनुभयो। राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपाड़ी लोकमार्ग आजनाको कास्की खण्डको काम लकडाउन तथा निषेध आज्ञाका कारण प्रभावित बनेको छ। आयोजनामा कार्यरत मजदूर घर गएको र अहिलेसम्म पनि फर्कने वातावरण नबन्दा तोकिएकै समयभित्रमा काम सम्पन्न गर्न समस्या भएको आयोजनाले जनाएको छ। केही स्थानमा कालो पत्रको तयारी भए पनि मजदूर नहुँदा काम अघि बढ़न नसकेको आयोजनाका इन्जिनियर अनन्त बरालले बताउनुभयो। लामो समयदेखि खेतीका लागि आकाशे पानीको भर पर्दै आएका भोजपुर टक्सारको तल्लो क्षेत्रका कृषकलाई सिंचाई कुलो सञ्चालनमा आएपछि सहज भएको छ। एसियाली विकास बैंक एडीबी र नेपाल सरकारको करिब 3 करोड़ रूपियाँको लागतमा कुलो निर्माण भएपछि सो क्षेत्रका 81 हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा विस्तार भएको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको यो रिपोर्ट।
पैयापानी मालबाँसे राजकुलो सिचा आयोजना सम्पन्न भएपछि भोजपुर नगरपालिका वडा नम्बर 12 पैयापानी, पारपानी, एयरपोर्ट, मालबाँसे, कोटडाँडा लगायतका स्थानीयलाई सिँचाई पुगेको छ। धेरै सुखग्रस्त क्षेत्र भए पनि यहाँ प्रशस्त मात्रामा धान तथा तरकारी उत्पादन हुने गर्दछ। सिँचाईका लागि सुविधा थपिएपछि स्थानीय कृषकहरू निकै खुशी भएका छन्। स्थानीय कल्पना भण्डारी र दिलबहादुर बानिया:
पहिला समस्या थियो, अहिले समस्या परेको छैन। आलु, मटर, कोपीहरू, टमाटर लाग्छ।
हिजोको भन्दा बढी समय पानी लगाउन त्यसलाई मर्मसमार गर्ने क्रममा चाहिँ लगानी कम भएको छ, उपभोक्ताको लगानी कम भएको छ।
सिंचाई कुलोबाट करिब 137 घरलाई प्रत्यक्ष लाभ पुगेको छ। कुलोलाई स्थानीयवासीले समय समयमा सफा गर्दै आएका छन्। सिंचाई विस्तार भएपछि धान तथा तरकारी बालीमा समेत उत्पादन वृद्धि हुने उनीहरूको भनाइ छ। उपभोक्ता समिति अध्यक्ष खड्गबहादुर श्रेष्ठ:
पहिला कोइरो गइरहेको थियो, अहिले कुलो बनायौँ, धेरै सहज भएको छ। उपभोक्ताहरूलाई पानी मार्थ्यो भन्नु न, अब अहिले पानी बार बन्दै भएको छ।
कुलो निर्माणको 2,96,88,000 लागत मध्ये एसियाली विकास बैंकको 88.3% र जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय भोजपुरको 11.7% लगानी रहेको छ। अखुवा घट्टे खोलाबाट ल्याइएको कुलोको लम्बाई 9 किलोमिटर रहेको छ। कुलो निर्माणको काम स्वामी निर्माण सेवाले गरेको हो। कार्यालयले यसको प्राथमिकताका साथ काम अगाडि बढ़ाएको इन्जिनियर केन्द्र कुमार लिम्बुले बताउनुभयो।
जम्मा लाभान्वित घरदूरी 137 छ, लाभान्वित जनसंख्या 1,050 जना छन् र अहिले नेट कमन एरिया हामीले 81 हेक्टर लिएको छौं।
कुलो निर्माणले वर्षौंदेखि सिंचाईको समस्या भोग्दै आएका कृषकलाई प्रत्यक्ष लाभ पुगेको छ। तर कुलोको दीर्घकालीन स्थायित्वको लागि भने स्थानीय उपभोक्ताले निगरानी बढ़ाइराख्न आवश्यक रहेको कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
प्रहरीले काठमाडौँमा दुर्लभ वन्यजन्तु कछुवा सहित पाँच जनालाई हिजो पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेत भेरीगंगाका 25 वर्षीय सर्वराज बुढा, नुवाकोट बेलकोट गढ़ी नगरपालिका 5 बस्ने 18 वर्षका सुरेन्द्र श्रेष्ठ र 19 वर्षका प्रमोद बास्कोटा, काभ्रे प्लाञ्चोक नवबुद्ध नगरपालिका 8 बस्ने 27 वर्षीय सन्तोष रम्तेल र रौतहटका 18 वर्षीय रूपेश तिमिलसिना रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा काठमाडौँ महानगरपालिका 14 स्थित कलंकीबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार कछुवा 35 लाख रूपियाँमा बिक्री वितरण गर्न मोलतोल भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। गुल्मी जिल्लाको ऐतिहासिक एवं धार्मिक स्थल बमघाकोट को संरक्षण र प्रचार प्रसारका लागि गुरू योजना बनाउन थालिएको छ। पछिल्लो समय यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि तीनै तहका सरकारसँग पहल गरिएको बमघाकोट पर्यटकीय विकास संरक्षण समितिले जनाएको छ। गुल्मीबाट संवाददाता टोपलाल अर्यालको यो रिपोर्ट।
गुल्मीको रूरू क्षेत्र गाउँपालिका 6 को अग्लो टुप्पोमा बमघाको कोट पर्छ। कोटकै फेरी र बाहिरी सौन्दर्य निकै मनमोहक छ। भुरे टाकुरी राज्यभन्दा पहिलेका किंवदन्तीहरू गाउँमा छन्, तर बमघाकोटको विकास र प्रचार प्रसारमा अहिलेसम्म खासै काम भएको छैन। स्थानीय हिराबहादुर पल्ली:
हामीले जान्दाखेरि टिनको दुई तले सितको थियो, यो लोपमा भर्यो, अब कसरी हुन्छ? उज्यालोमा ल्याउनु पर्यो।
बमघाकोटको अर्को आकर्षण रानीले काटेको ढुङ्गा हो। झट्ट देख्दा ढुङ्गा काटेकी जस्तो देखिन्छ। ढुङ्गाको टुप्पोदेखि पुछारसम्म एउटै आकारमा काटिएको छ। त्यसैले स्थानीयहरू त्यो ढुङ्गालाई रानीले काटेको भनेर भन्ने गर्दछन्। बमघाकोट पर्यटकीय विकास संरक्षण समितिका अध्यक्ष नारायण प्रसाद पौडेलले बमघाकोटका राजा रानी र लडाईसँगको इतिहास यो ढुङ्गासँग घाँसिएको बताउनुहुन्छ।
रानीले आफ्नो राजा जिउँदा छन् कि मरेका छन् भनेर तपस्या पूरा गरिसकेपछि राजा मरेको रहेछ भने पनि यो ढुङ्गो म एकचोटिमा काट्न सक्छु भनेर तरवारले छिन्दाखेरि त्यो ढुङ्गो छिनिएको छ र रानीले मेरो राजा मर्यो भनेर उनको क्रियाकलमतिर लागेको बुझिन्छ।
अहिलेसम्म बमघाकोट दरबार र त्योसँग जोडिएका संरचनाहरूको संरक्षण भएको थिएन। त्यस्तै मन्दिर निर्माणको काम पनि अधुरै रहेको छ। अहिले तिनी सरकारसम्म कोटको गुरी योजना निर्माणको लागि पहल भइरहेको समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको भनाइ छ।
गाउँपालिकाको सक्रियता त्यत्तिकै छ, प्रदेश सरकारले पनि यसमा चाहिँ बजेटहरूको व्यवस्था गरिरहेको छ र केन्द्रीय सरकारको पनि यसमा ध्यान पुगेको छ र हामीलाई यसले वृहत गृह योजना बनाएर एउटा पर्यटकीय विकास गर्नेतिर हामी चाहिँ लागिरहेका छौँ।
बमघाकोटमा विशेष गरेर बर्खे र चैती दशैंमा ठूलो मेला लाग्ने गर्दछ। बमघाकोटमा सबैभन्दा ठूलो मन्दिर भगीर देवताको छ। त्यही कोटकै फेरीमा प्राचीन संरचनाहरू थुप्रै छन्, तर संरक्षण र प्रसार प्रसार भने गरिएको छैन, जसको कारण बमघाकोटको ऐतिहासिकता ओझेलमा परिरहेको छ। टोपलाल अर्याल, रेडियो नेपाल, गुल्मी।
अब के अन्तर्राष्ट्रिय समाचार। पछिल्लो एक सातामा भारतमा कोरोना संक्रमितहरूको संख्या तीव्रतर रूपमा बढ्दै गएको छ। एक साता यता भारतमा हरेक दिन 90,000 भन्दा बढी संक्रमित थपिरहेका छन्। गत 24 घण्टामा भारतमा 94,409 जना संक्रमित थपिएको तथ्याङ्क सम्बन्धी संस्था ओल्डोमिटरले जनाएको छ। त्यस्तै पछिल्लो 24 घण्टामा भारतमा 1,108 जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। भारतमा संक्रमितको संख्या 47,51,000 नागेको छ भने 78,614 जनाको मृत्यु भइसकेको छ। त्यस्तै अमेरिकामा गत 24 घण्टामा 38,837 र ब्राजिलमा 31,880 जना कोरोना संक्रमित थपिएका छन्। कोरोना संक्रमणका कारण विश्वभर हालसम्म 2,89,30,177 जना संक्रमित भएका र संक्रमित मध्ये 9,24,058 जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। त्यस्तै 2,07,79,711 जना उपचारपछि निको भई घर फर्किएका छन्। संयुक्त राज्य अमेरिकाको पश्चिमी राज्यहरूमा विगत 3 हप्तादेखि सल्किएको डढेलोका कारण हालसम्म 25 जनाको मृत्यु हुनुका साथै दर्जनौं मानिसहरू बेपत्ता भएका छन्। अमेरिकाको क्यालिफोर्निया, ओरेगन र वाशिङटन राज्यका जंगलहरूमा सल्किएको उक्त डढेलोका कारण घरहरू जलेर नष्ट हुनुका साथै कृषि बालीहरू पनि नष्ट भएका छन्। उच्च तापक्रम, तातो हावा र सुक्खा जमीनका कारण उक्त डढेलो सल्किएको मौसमविदहरूले जनाएका छन्। यसैबीच क्यालिफोर्नियाका गवर्नर ग्याभिन न्यूसोमले उक्त डढेलोको मुख्य कारण विश्वव्यापी जलवायु परिवर्तन भएको र जलवायु परिवर्तनको नकारात्मक असर हेर्न क्यालिफोर्निया आए हुने उल्लेख गरेका छन्। प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भेगमा रहेको एउटा सुनखानीमा पहिरो जाँदा 50 जना भन्दा बढ़ीको मृत्यु भएको जनाइएको छ। दक्षिणी किबु प्रान्तको खाबितुगा शहर नजिकमा लगातारको वर्षापछिको पहिरोले खानी पूर्विँदा त्यहाँ कार्यरत 50 भन्दा बढ़ी मजदूरको मृत्यु भएको जनाइएको छ। अब आर्थिक समाचार।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्वकै शान्ति ग्रामका रूपमा विकास गरिने बताउनु भएको छ। शनिबार त्यस क्षेत्रको निरीक्षण गर्दै पर्यटन मन्त्री भट्टराईले लुम्बिनीसँगै त्यससँग सम्बन्धित तिलोराकोट, कुदान, गोटीहेवा, देवदह, रामग्राम लगायतका ऐतिहासिक स्थलहरूलाई बुद्ध सर्किट मार्फत जोडेर अगाडि बढ़ने योजना रहेको पनि बताउनुभयो। अबको 2.5 वर्षमा लुम्बिनी गुरू योजनाको बाँकी काम पूरा गरिने उल्लेख गर्दै पर्यटन मन्त्री भट्टराईले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनपछि त्यस क्षेत्रको विकासले थप फड्को मार्ने बताउनुभयो। गुल्मीको धुरकोट गाउँपालिकाले किसानले उत्पादन गरेका कृषिजन्य सामग्री खरिद गरी बिक्री गरिदिने भएको छ। गाउँपालिका र आर्थिक समृद्धिका लागि ग्रामीण कृषि उद्यमशीलता बुटोलबीच सहमति भएपछि किसानका उत्पादनलाई गाउँपालिकाले खरिद गरिदिने भएको हो। त्यसका लागि गाउँपालिकाभित्रका विभिन्न प्रकारका कृषि सामग्रीको मूल्य नै तोकेर किसानलाई सम्बन्धित ठाउँमा आफ्ना सामग्री संकलन गर्न आग्रह गरिसकिएको धुरकोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले बताउनुभयो। महिला समूहले बनाएका मस्यौरा, सिन्की, गुन्द्रुक, बेसार सहित कोदो, बोडी, मकै, भटमास लगायतका उत्पादन खरिद गरिदिने र उक्त सामग्री बुटोलमा लगि संस्था मार्फत बिक्री वितरण गरिने धुरकोट गाउँपालिकाले जनाएको छ। शहरी क्षेत्रमा कौशी खेती गर्ने चलन बढ़न थालेको छ। घरका छत र बरण्डाको उपयोग गरी आर्गनिक र ताजा उत्पादन उपभोग गर्न पाइने भएकाले अहिले राजधानी सहित शहरी क्षेत्रमा कौशी खेती गर्नेतर्फ आकर्षण बढ़दै गएको छ। कौशी खेती प्रवर्धनमा लाग्नुभएका नेपाल एग्रो लाइफ प्रालीका प्रमुख कार्यकारी अधिकृत राजन गैरेले शहरमा सीमित जग्गा हुने अग्ला र घना बस्तीका घरमा आधुनिक कृषिमा आधारित सरल र सुलभ प्रविधिको प्रयोग गरी कौशी खेती गरिने गरिएको बताउनुभयो। संस्थाले राजधानीको नक्खीपोट, स्वयम्भू, कुसुन्ती, रामकोट सहितका क्षेत्रमा कौशी खेतीको तालिम समेत दिएको र त्यसबाट सर्वसाधारणको रूचि बढ़दै गएको नेपाल एग्रो संस्थाले जनाएको छ।
सुरेन्द्र मणि त्रिपाठी आर्थिक समाचारका साथमा अब खेल समाचार।
इंग्ल्याण्ड र अस्ट्रेलिया बीचको दोस्रो एक दिवसीय क्रिकेट आइतबार हुँदैछ। पहिलो एक दिवसीयमा हार बेहोरेको इंग्ल्याण्ड दोस्रो श्रृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदान उत्रदैछ। इंग्ल्याण्डसँगको पहिलो एक दिवसीय क्रिकेटमा अस्ट्रेलिया 19 रनले विजय भएको थियो। 295 रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड 9 विकेट गुमाएर 275 रनमा समेटियो। अस्ट्रेलियाले पहिलो जितसँगै 3 एक दिवसीय श्रृंखलामा 1-0 अग्रता बनाइसकेको छ। इंग्ल्याण्डका साम विलिङ्सले 118 रन बनाउँदै शतक पूरा गरे पनि आफ्नो पक्षमा पार्न सकेनन्। यस्तै जोनी बेरिस्टोले 84 र कप्तान इयान मोर्गनले 23 रन बनाए। अरू खेलाड़ीले भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। यसअघि अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाउँदै 294 रन बनाएको थियो। खराब शुरूआत गरेको अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले 77 रनको योगदान दिँदै खेल आफ्नो पक्षमा पारे। इंग्ल्याण्ड र अस्ट्रेलिया बीचको अन्तिम खेल भने बुधबार हुनेछ। इंग्लिश प्रिमियर लीग फुटबलको नयाँ सिजन शनिबारदेखि शुरू भएको छ। नयाँ सिजनको पहिलो दिन 4 खेल सम्पन्न भएका छन्। उद्घाटन खेलमा आर्सेनलले फुलह्यामलाई 3-0 गोल अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। आर्सेनलले खेलको पहिलो हाफमा 1 र दोस्रो हाफमा 2 गोल गर्यो। गएको सिजनमा लिभरपुलले प्रिमियर लीग जित्न सफल भएको थियो। कोरोना भाइरसको महामारीका कारण नयाँ सिजन पनि बन्द रंगशालामै शुरू भएको हो। इण्डियन प्रिमियर लीग आईपीएल खेल्न क्यारेबियन प्रिमियर लीग सीपीएल खेलेका खेलाड़ी यूएई पुग्ने क्रम शुरू भएको छ। यसै क्रममा क्यारेबियन प्रिमियर लीग खेलेर नेपाली खेलाड़ी सन्दीप लामिछाने आइतबार बिहानसम्म दुबई पुग्दैछन्। सन्दीप शनिबार साँझ नै त्यसतर्फ प्रस्थान गरिसकेका छन्। सेप्टेम्बर 19 तारीकबाट शुरू हुने आईपीएलको उद्घाटन खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इण्डियन्स खेल्नेछन्।
खेल समाचारका साथमा राजेन्द्र विक्रम साई। अब मौसम आज देशभर सामान्यतया बदलिरहे, केही स्थानमा मेघ गर्जन सहित हल्का वर्षा हुने र प्रदेश 1, 2, 5 बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 80%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरे साँझ 6:11 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। काठमाडौँ उपत्यकामा 431 सहित हिजो थप 1201 जनामा कोरोना भाइरसको संक्रमण, संक्रमित 14 जनाको मृत्यु, 852 जना संक्रमण मुक्त। कोरोना भाइरसबाट बच्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने स्वास्थ्य मन्त्री भानुभक्त ढकालको भनाई, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण, निर्धारित समयमै पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरू हुने मन्त्री भट्टराईको विश्वास, मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने काठमाडौँ उपत्यका 5 उद्योगलाई औषधि व्यवस्था विभागद्वारा कार्यवाही र अमेरिकाको पश्चिमी राज्यहरूमा सल्किएको डडेलोका कारण हालसम्म 25 जनाको मृत्यु, दर्जनौ बेपत्ता। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।